بسم اللہ الرحمن الرحیم. اللہم صلی علی محمد و آل محمد. محترم اور عزیز ناظرین، السلام علیکم. پروگرام اسوہ کامل بطول لے کر آپ کی میزبان حاضر خدمت ہے. کتنی بلندیوں پہ ہے ایوان فاطمہ، کتنی بلندیوں پہ ہے ایوان فاطمہ، روح الامی ہے صورت دربان فاطمہ. حاصل کہاں دماغ کو عرفان فاطمہ، خلد بری ہے نقشے امکان فاطمہ. باب بہشت پر ہمیں روکے گا کیوں کوئی، باب بہشت پر ہمیں روکے گا کیوں کوئی، ہم سب تو ہیں غلام غلامان فاطمہ. عزیز ناظرین، جیسا کہ ہم سب جانتے ہیں کہ 1400 سال گزر جانے کے بعد بھی جناب فاطمہ سلام اللہ علیہا، سیدہ طاہرہ کی زندگی اور پرفضیلت شخصیت آج تک دنیا کے تمام مسلمانوں کی توجہ کا مرکز رہی ہے. اہل تشیع اور اہل سنت سب ہی آپ کو اچھے القاب اور اچھے ناموں سے یاد کرتے ہیں اور انہیں خاندان وحی کا افتخار شمار کرتے ہیں اور آپ کی سیرت کو اپنے لیے مشعل راہ سمجھتے ہیں. محترم ناظرین، آج پروگرام اسوہ کامل بطول میں ہم تربیت کا موضوع لے کر آگے بڑھیں گے اور اسی حوالے سے ہمارے ساتھ موجود ہیں اسلامک اسکالر محترمہ تسنیم زہرا. تو چلتے ہیں محترمہ تسنیم زہرا کے پاس. السلام علیکم، آپ کو پروگرام اسوہ کامل بطول میں بہت بہت خوش آمدید. ہمارا آج کا موضوع تربیت ہے، تو کیونکہ ٹائم کم ہے تو میں سوال کی طرف چلتی ہوں بغیر کچھ کہے، اور میں چاہتی ہوں کہ بس آپ بیان کیجئے اور ہم سنیں. تو سب سے پہلے میں یہ سوال آپ سے کر رہی ہوں کہ تربیت کسے کہتے ہیں؟
بسم اللہ الرحمن الرحیم. تربیت اصل میں ایک نکھار لانے کا نام ہے، انسان کی چھپی ہوئی استعداد کو باہر لانا، سنوارنا، نکھارنا، اس کا نام ہے تربیت. یعنی یوں کہیں کہ انسان کے جسمانی اور روحانی جو کمالات ہیں وہ تربیت کے ذریعے سے ہی حاصل ہو سکتے ہیں. خداوند عالم کی جانب سے والدین کے ذمے رکھا گیا ہے، اسی لیے اگر خدا رب ہے ہمارا کہ ہماری پرورش کر رہا ہے، تو جو استعداد اس نے ہمارے اندر ولادت کے وقت رکھی ہیں اس کو کم کرنا یا بڑھانا، یہ تمام چیزیں خدا نے ہماری کس کے ہاتھ میں دے دی؟ والدین کے ہاتھ میں دے دی. لہٰذا فرمایا کہ رب ارحمہما کما ربیانی صغیرہ. یہاں پر کہا گیا کہ خدایا رحم کر جس طرح انہوں نے مجھ پر ربیانی صغیرہ، انہوں نے بچپنے میں میری تربیت کری، میری دیکھ بھال کری، میری نشو نما کری. تو یہاں پر تربیت کے اس طرح یہ سارے معنی بھی استعمال ہوتے رہے ہیں.
اچھا، یہاں تربیت کے حوالے سے جو آپ نے یہ تربیت کے معنی بتائے ہیں، تو اس میں تربیت میں ماں کا یہاں کیا کردار ہے؟
دیکھیے، اصل کردار ہی ماں کا ہے، کیونکہ ماں کی مثال اس زمین کی مانند ہے جس پر پودا لگایا جاتا ہے. اگر کوئی پودا لگانے سے پہلے اس کی زمین کو جانچ پڑتال کرنا بہت ضروری ہوتا ہے، تو اسی طرح کیونکہ وہاں اگر زمین خراب ہوتی ہے تو اس سے تھوڑ زیادہ ہوتی ہے یا اس میں صلاحیت نہیں ہوتی پودے کو نشوونما دینے کے لیے، تو وہ بیج ضائع چلا جاتا ہے. کیوں؟ کھیتی باڑی کرنے سے پہلے کھیت میں ہل چلانا ضروری ہوتا ہے، اس لیے کہ زمین ہی ہے جو پودے کو تغذیہ دیتی ہے. تو اسی طرح ماں ہے جو ایک بچے کی جسمانی اور روحانی دونوں تربیت بہت اچھی طرح انجام دیتی ہے. ایک تو اس کی وجہ یہ ہوتی ہے کہ بچہ 9 ماہ تک ماں کے پیٹ میں رہنے کی وجہ سے ڈائریکٹ، یعنی مستقیم طور پر ماں کے بدن سے اپنے جسم اور روح کو غذا دے رہا ہوتا ہے، ماں کی باتیں اس پہ اثر کر رہی ہوتی ہیں، ماں کی گفتگو سن رہا ہوتا ہے وہ، اور اس کے علاوہ جو غذا وہ حاصل کر رہا ہوتا ہے ماں کے بدن سے حاصل کر رہا ہوتا ہے. دوسرے نمبر پہ یہ ہوتا ہے کہ ولادت کے بعد بھی وہ ماں ہی کے دودھ سے تغذیہ پاتا ہے، یا اگر نہ بھی ماں کا دودھ پیے تو ماں کی آغوش میں ہوتا ہے. سب سے زیادہ مانوس وہ ماں سے زیادہ ہوتا ہے. اور چونکہ بچے کے اندر ایک صفت ہوتی ہے وہ ہے تقلید کرنے کی، یعنی وہ بچہ اپنی امی کی طرح جو ہے، بچی جو ہے اپنی امی کی طرح چادر پہنے گی اور پرس ہاتھ میں لے گی، या अपने बाप की तरह बच्चा जो है वो खड़ों के नमाज़ पढ़ेगा या अज़ान देगा। तो ये तमाम चीज़ें कि जैसे माँ बाप कर रहे होते हैं वो करते हैं, ये तकलीदी एक उनके अंदर सिफत खुदा ने रखी होती है ताकि वो माँ बाप के पीछे चलें। तो इसीलिए ये कुरान की आयत के हवाले से हदीस है कि आप जो आयत है कि फ़ितरत अल्लाह लती फ़तर नासु अलैहा, कि खुदा ने हर इंसान को उसकी फितरत पर, पाकीज़ा फितरत पर पैदा किया, तो इमाम सादिक़ अलैहिस्सलाम फरमाते हैं कि वो जो फितरत खुदा ने रखी है ना, उस फितरत को निखार देना या ख़त्म करना वालदैन के हाथ में है। फरमाते हैं ये वालदैन है जो उसको यहूदी या नसरानी बनाते हैं। तो इसमें माँ का किरदार इसलिए सबसे अहम हो जाता है कि माँ ज़्यादा वक्त बच्चे के साथ गुजारती है, बच्चा ज़्यादा माँ से मानूस होता है, बच्चा शुरू अय्याम में अपनी ग़ज़ा भी माँ से लेता है। तो इस वजह से जैसा माँ कहेगी या करेगी कुछ चीज़ें खुद बखुद उसके अंदर चली जाती हैं और कुछ चीज़ें वो माँ से देख कर सीखता है। इसीलिए आप देखें जो हम जबान हमारे बच्चे बोलते हैं, शुरू से हम जो जबान बोलते हैं उसे मादरी जबान कहते हैं, पिदरी जबान नहीं कहते, क्योंकि माँ को, माँ ही बच्चे को अल्फाज सिखाना शुरू करती है या बच्चा माँ के साथ ही मुंसलिक रहता है। इसमें हम ये देखते हैं कि जो हमारे इलाही रहनुमा हैं और रहबर जो दीन से सबसे ज़्यादा आगाह हैं और दीन को अच्छी तरह समझते हैं और इंसान के भी तरबियत के सबसे बड़े मुअल्लिम हैं, वो इन चीज़ों को कैसे देखते हैं। तो अगर हम नबी करीम की मिसाल लेते हैं तो एक बड़ी अजीब सी बात तारीख़ में नज़र आती है। अजीब सी इसलिए कह रही हूँ कि हमारे लिए हैरान कन बात है कि हुजूर सरवर कायनात ने हामला औरतों के लिए इजाज़त दी थी कि वो मैदान जंग का मंज़र देखें।
अच्छा।
क्योंकि जब वो रसूल ये चाहते थे कि जब ये आएँ और मैदान जंग का मंज़र देखें और तलवारों की चमक देखें, नारे तकबीर की आवाज़ें सुने, तो ये उन चीज़ों को अपने जहन में नक्श कर लें और फिर अपने बच्चों के अंदर शुजाअत डालें और ख़ुद बच्चा शिकम के अंदर ही, अपनी माँ के शिकम में ही बाख्तियार और शुजा परवान चढ़े। तो इस वजह से हम ये समझते हैं कि जो माँ है ना वो बच्चे पर सीधा असर करती है। इमाम सादिक से किसी ने पूछा था कि मैं अपने बच्चे की तरबियत कब से करूँ, आपने फरमाया कि जब बच्चा पैदा हो, फिर फरमाया नहीं, जब बच्चे का नुतफा ठहरे।
अच्छा।
फिर यानी ताकीद करें ताकि इसकी अहमियत का पता चले, यानी कहते हैं कि स्टेप बाय स्टेप आगे बढ़ना। फिर उसके बाद फरमाते हैं कि नहीं, जब तुम अपने बच्चे के लिए माँ का इंतखाब करो तो सोचो तुम अपने बच्चे की तरबियत कर रहे हो, यानी इंतज़ाम कर रहे हो तरबियत का, तो यहाँ से तरबियत शुरू हो रही है। तो इसलिए औरत का बड़ा असर है। बच्चे अपनी माँ के साथ जिस तरह ताल्लुक़ रखते हैं, करीबी दिली ताल्लुक़ होता है, उनका रूही ताल्लुक़ होता है, तो इस तरह वो अपनी माँ को बेहतरीन मुरब्बी बना सकते हैं और मानते हैं। तो इसीलिए कहते हैं कि माँ की आगोश इंसान की पहली दरसगाह है।
अच्छा, तरबियत में माँ के अलावा बाप का क्या किरदार है?
देखिए, माँ और बाप दोनों ही चूँकि वालदैन हैं और रिवायात में ये बात कही गई है कि ये औलाद जो है वो माँ बाप के पास अमानत है, तो बाज़ चीज़ें ऐसी होती हैं जो फ़क़त माँ से मरबूत है। जैसे मैंने कहा कि माँ, अभी बयान हुआ कि माँ से बच्चा ज़्यादा करीब होता है या माँ का दूध पीता है या माँ के साथ रहता है दिन में, लेकिन बिलाखिर बाप का अपना एक नक्श है। और सबसे बड़ा नक्श क्या है, सबसे बड़ा किरदार ये है कि वो अगर अपनी बीवी को, जो उसके बच्चे की माँ है, इज़्ज़त देगा, एहतराम देगा, प्यार मोहब्बत देगा, तो बीवी क्या होगी, एक अच्छी माँ बन सकेगी और अपने बच्चे को प्यार मोहब्बत देगी। तो अगर माँ अपने किरदार को बग़ैर मोहब्बत के करे, यानी माँ के किरदार से आप मोहब्बत निकाल दें, मेहरबानी निकाल दें और फिर कहें कि ये बच्चे की तरबियत करेगी और बच्चा इसके हवाले कर दें, तो क्या माँ रात को बच्चे के लिए जागेगी? क्या माँ बच्चे की गलतियों को दरगुजर करेगी? क्या माँ बच्चे को अपनी आगोश में लेगी? क्या बीमार बच्चे के सरहाने बैठेगी? हरगिज़ नहीं। ये उसकी मोहब्बत है, वो इश्क है कि उसे मजबूर करती है, वो अपने बच्चे के लिए कुर्बानियाँ देती है, उसकी निगहदाश्त करती है, उसको तारो खुश करती है। हाँ, तो ये जो मोहब्बत है ना, ये अगर शोहर की तरफ से बीवी को मिल रही है तो बीवी क्या है, पुरसकून है। जब पुरसकून है तो वो अपने वजीफ़ों को हर जगह अच्छी तरह अंजाम दे रही है, यहाँ तक कि अपनी औलाद की तरबियत की जिम्मेदारी को भी खुशी के साथ अंजाम दे रही है। मसलन अगर रसूल अल्लाह बीबी फातिमा सलामुल्लाह अलैहा के लिए फरमाते हैं फ़िदाहा अबूहा व बिज़्ज़तो मिन्नी, उन्हें आगोश में लेते हैं, उन्हें चूमते हैं, उनका एहतराम करते हैं, तो नतीजा क्या होता है, बीबी फातिमा के अंदर मोहब्बत भरी हुई है और वो मोहब्बत फिर सबके लिए निछावर करती हैं। तो जब वो आम माशरे के फ़र्द के लिए मेहरबान है तो अपने बच्चों के लिए कितनी मेहरबान होंगी जिनकी वो माँ है।
जी।
एक तो ये कि बस वो अपनी बीवी का एहतराम करे और उसका ख्याल रखे ताकि वो उसके बच्चों की सही निगहदाश्त कर सके। दूसरी बात ये कि लुक्मा हलाल लेकर आए घर में, क्योंकि अगर लुक्मे हराम लाएगा तो माँ की जो तरबियत है ना वो कमरंग ज़रूर हो जाएगी अगर बेअसर नहीं होगी, क्योंकि बिल आखिर हराम पैसा जो है वो असर करता है,
असर करता है जी।
बिल्कुल। तो लिहाजा बच्चा एक बुरे किरदार का मालिक बन सकता है। बाप का एक किरदार और ये भी है कि वो उनकी जो ज़रूरियात है जो खुदा ने उसके ऊपर ज़िम्मेदारी रखी है नान नफ़के की, उसको बर वक्त पूरा करे ताकि माँ इस तरफ से पुरसकून रहे। ऐसा ना हो कि बाप ये कहे कि मैं नहीं खर्चा पूरा कर सकता या मैं नहीं, गर्ज यहाँ पे ये भी कहे जाए कि औरत भी सादगी और कनात के साथ ज़िंदगी बसर कर रही है, ये नहीं कि उसकी ख्वाहिशें ही ख़त्म नहीं हो रही। हम ये बात वहाँ कह रहे हैं जहाँ औरत खुद और अपनी सादा जीस्ती को और अपनी कनात को मद्देनज़र रखे हुए है, उसके बावजूद एक मर्द कहे मैं नहीं कमा सकता, सुस्त है वो नहीं जाता कमाने के लिए, और तो कहते तुम जाओ कमाने के लिए। बीवी पढ़ी लिखी है, बीवी को अच्छी जॉब मिल रही है, शौहर को नहीं मिल रही अच्छी जॉब, वो कहते हैं मैं घर में हूँ तुम जाओ कमाने के लिए। ऐसी सूरत में अगर शौहर नान नफका पूरा नहीं करता तो बीवी ला महाला खुद ब खुद उसके अंदर से जो जिम्मेदारियाँ हैं ना तरबियत की वो मुतासर होती हैं। बस औरत की, मर्द की सबसे बड़ी जिम्मेदारी है कि औरत ही बैक पर रहे ताकि वो औरत को सही से सपोर्ट कर सके, और दोनों मियाँ बीवी ये सोचें कि ये खुदा की असल में अमानत है हमारे हाथ में, जिसको हमने परवरिश करना है ऐसा कि वो खुदा की बंदगी में दाखिल हो जाएं। फिर वो ये सोचें कि परवरदिगार आलम ने हमारे हवाले किया है कि इनका बदन जो फिज़िकली तौर पे बच्चे का एक बदन बनता है ये माँ और बाप के ज़रिए से ही बनता है, लिहाजा वो ये सोचें कि हम इसमें कोई कोताही ना करें, हम बच्चे की नशोनुमा में कोई कोताही ना करें और आपस में इख्तलाफ नज़र ना रखें। यानी तरबियत करने से पहले ज़रूरी है कि दोनों एक नुक्ते पे पहुँचे, माँ कुछ कहे और बाप कुछ कहे, इनका जो तजाद होगा ना वो बच्चों को तबाही की तरफ ले जाएगा, उनकी शख्सियत दोगली शख्सियत सामने आएगी, मुनाफिकत उनके अंदर पैदा हो जाएगी। तो लिहाजा ये कि दोनों किसी मुश्तरक नुक्ते पे पहुँचे, हमाहंगी के साथ तरबियत करें, और इसके बाद ये कि अपने बच्चों की खसूसियात से दोनों आगाह हों कि इनके अंदर कौन सी ऐसी खसूसियत अल्लाह ने रखी है जिसको हमने परवान चढ़ाना है, तो इंशाल्लाह ताला मिलकर ही वो अपने बच्चों को एक अच्छा इंसान और एक मुकम्मल इंसान बना सकते हैं।
अच्छा, यहाँ पे मोहतरमा तस्नीम ये बताइए कि बीबी फातिमा जहरा सलामुल्लाह अलैहा की ज़ाहिर है पूरी ज़िंदगानी हमारे लिए नमूने अमल है जब उन्हें उस्वाए कामिल कहा गया है, तो यहाँ पे मौलाए कायनात अली इब्ने अबी तालिब अलैहिस्सलाम का क्या किरदार है? एक मैंने अभी जो सवाल किया था उसी से ये।
हाँ, बहुत अच्छी बात है, मिसाल देते चलें कि बीबी के अय्यामे शहादत भी हैं कि देखिए मौला अली अलैहिस्सलाम अपना काम करते हैं जो रसूल अल्लाह ने तकसीम करी है कि घर के बाहर के काम हज़रत अली के ज़िम्मे और घर के अंदर के काम जनाब सैयदा के ज़िम्मे, लेकिन जिस वक्त वो घर में होते हैं उस वक्त वो बच्चों को भी संभालते हैं और बीवी के साथ खाना पकवाने में भी मदद करते हैं, जैसे दाल साफ़ कर रहे हैं, या जब वो जंगों पर हैं तो बीवी फातिमा उनके कामों की जिम्मेदारी अपने ऊपर ले लेती हैं। तो ये है कि जनाब फातिमा सलामुल्लाह अलैहा की ज़िंदगी में भी बच्चों की अगर अच्छी तरबियत नज़र आ रही है, कोई इमाम हसन कोई इमाम हुसैन बनता हुआ नज़र आ रहा है, तो ये उनका अपना बेहतरीन किरदार था जो एक माँ होने के नाते या एक बीवी होने के नाते उन्होंने अदा किया, या मौला अली अलैहिस्सलाम का किरदार था जिन्होंने एक बेहतरीन शौहर और बेहतरीन बाप होने के नाते अदा किया।
बहुत शुक्रिया मोहतरमा तस्नीम ज़हरा, आपने बहुत अच्छे अंदाज़ में तरबियत के हवाले से बहुत से पॉइंट और नुकात वाज़े करे। अज़ीज़ नाज़रीन, इसी के साथ ही हमें इजाज़त दीजिए, खुदा हाफिज़।
نفرمایید که ما که رفتار بدی جلوی چشم بچه انجام ندادیم، همه رفتارهای خوب جلوی چشم بچه انجام دادیم، بچه ما چرا خراب شد؟ رفتار خوب بچه رو تربیت نمی کنه، رفتار خوب بچه رو تربیت نمی کنه، بچه رو تربیت نمی کنه. چی بچه رو تربیت میکنه؟ مبارزه با هوای نفس، یعنی ببینه بچه شما یه چیزی رو دوست داشتی، چشم پوشی کردی، صبر کردی، خودداری کردی، تحمل کردی، لبخند زدی، هرچه بیشتر این رو در شما ببینه بچه شما بهتر خواهد شد. ببینید بچه ها در مورد نماز خوندن شما میدونید چی قضاوت میکنن؟ میگه مامانم دوست داره نماز میخونه، دوست داره میره هیئت، دوست داره قرآن میخونه، مامانم دوست داره حجاب و حجاب داره. بعد به خودش مراجعه میکنه، به خودش میگه که تو چی دوست داری؟ تو هم برو دنبال دوست داشتنیات. یعنی شما مادر خوب، بچه شما از شما یاد میگیره خراب بشه، میگه مامان من دوست داشته نماز بخونه، منم دوست دارم نماز نخونم، منم مثل مامانم، هر دوتاییمون دنبال دوست داشتنی آمونی. یعنی چیزی که مهمه صبر مادر رو ببینه علارغم دوست داشتنی ها. یه تصادفی امروز سر راه ما شده بود، کشته و مرده و این چیزا داشت و من یه ذره دلم سوخت، زیاد دلم نسوخت، مثلا نمیدونم کی بودن کی نبودن، یه ذره ناراحت شدم. بعد به من بگن که حاج آقا تو چه صبری داری، چه صبری داری، اصلا این تصادفر مثلا کشته مرده داد و دست و پا شکسته داد، شما اصلا تورید نشد، این صبر به درد نمیخوره ها. خب اصلا به من ربطی نداشه، نه بچه من بوده نه بابای من بوده نه داداش من بوده، به من ربطی نداشه. مثلا نمیشستم کی هستش که قصه بخورم که باید بخوام صبر بکنم. از این صبر من کسی درس نمیگیره آدم بشه با، چون صبر در مقابل دوست داشتنی نیست، نه صبریه که ارزش نداره. شما رفتارهای خوبتون باید ارزش داشته باشه تا رو بچه اثر بگذاره. ارزش بخواد داشته باشه باید در مخالفت با دوست داشتنی هاتون باشه. بچه میدونه شما اینو دوست دارید، ازتون گرفتن، گفتی ابی نداره، اینو دوست ندارید، این اذیتتون میکنه، این آدم آوردن گذاشتن کنار شما، گفتی ابی نداره، عیبی نداره. بچه دفعی درس میگیره. شما مثلا عصبانی میشید از دست آقاتون، تا عصبانی شدید هر چیزی میخواد بگو، تیکه بنداز، نیش بزن، داد بزن، اخم کن. خب نتیجهشو در دراز مدت میبینی، یه بچه ای پیدا میکنی که پای مکتب شما بزرگ شده، اون هم هر کاری دلش بخواد میکنه. بعد هی میخوای بچه آخه به این منطق نکن این کارو. یه به کدوم منطق؟ شما خودت هر موقع ناراحت میشی ابراز میکنی، هر موقع خوشحال میشی ابراز میکنی. الان بچه ها رو میخواید از امور گناهی که تو موبایلاشون دستشون هست فاصله بدید. میتونید بگید که مبارزه با هوای نفس بکن، نرو تو این شبکه‌های اجتماعی مضر. میگه من دوست دارم. بچه‌ای که از مادرش ندیده مبارزه با هوای نفس، اونم مبارزه با هوای نفس نمی‌کنه. حالا مادرش مبارزه با هوای نفس نکرده، ولی آدم بدی نیست، آدم خوبیه. وقتی که شما صبر تو، مبارزه با هوای نفس تو نشون دادی به بچه‌هات، بچه ها در دراز مدت بچه های خوبی میشن. وقتی مبارزه با هوای نفس تو نشون ندادی، با اینکه شما آدم مذهبی هستی، بچه ها بچه های خوبی نمیشن. باید مثل مادر حضرت موسی باشه آدم. خدایا باشه دادم بچه‌مو، آم بده بره، قلبش رفت با بچه، خدا پیغمبر بهش برگردون. مثلا اگه به خدا اطمینان نمیکرد هیچ، همون بچه هم نداشت. باید آدم دوست داشتنی های خودشو بذاره روی توی سبد، بذاره تو آب دریا، برو برو خدا گفته برو. آدم دوست داشتنی هاشو ازش بگذره، ده برابرشو تحویل میگیره. ولی ما وقتی که محکم دوست داشتنی های خودمون نگه داشتیم، همون رو ول نمی کنیم، اعصاب خودمون رو خرد می کنیم، بچه ها و اطرافیانمون رو خراب می کنیم، همون رو از دست میدیم. پس شما برای اینکه بچه ها تو تبدیل کنی به بچه های خوب، باید پیش بینی داشته باشی. میگی من الان که دارم مبارزه با هوای نفس میکنم، در آینده بچه‌م از من الگو خواهد گرفت، اونم مقابل دوست داشتنی های خودش وای میسته. دین یعنی دوراندیشی. یه دفعه نمیشه بچه علاقه من شده این گناه رو انجام بده، بچه بذار زمین دست به گناه نزن. میگه ببین نمیتونم ماما، من نمیتونم دست از دوست داشتنی هام بردارم. یه عمری تو خودت جلو چشم من همجوری زندگی کردی. بچه از پدر و مادر رفتار خوب ببینه درست نمیشه ها رفتارش، درست نمیشه ها رفتارش. چی بچه رو تربیت میکنه؟ مبارزه با هوای نفس، یعنی ببینه بچه، ببینه بچه. مادر خصوصا نقش تربیتی داره، مادر خصوصا نقش تربیتی داره.
اینجا مرکز مقاومت است.